तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
तपाईँ SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल, अनलाइन र रेडियोमा।
नमस्कार श्रोतावृन्द, SBS साउथ एसियनको नेपाली कार्यक्रममा स्वागत छ। म सुनिता पोखरेल। कार्यक्रम सुरु गर्नु अघि एसबीएस नेपाली आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका, कामारेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौं, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। हरेक मंगलबार र बिहिबार दिउँसो 2 बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने एसबीएस नेपालीको रेडियो कार्यक्रम बिहिबार र आइतबार एसबीएस रेडियो 2 अपराह 4-5 बजेसम्म पुनः प्रसारण मार्फत सुन्न सक्नुहुनेछ। र यो कार्यक्रम चाहिँ तपाईँले मंगलबार एसबीएस साउथ एसियनमा दिउँसो 2-3 बजेसम्म प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसबीएस रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ। हामीलाई डिजिटल रेडियोमा एसबीएस साउथ एसियन तपाईँको डिजिटल टिभीको च्यानल 305 अथवा एसबीएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरेर एसबीएस अन डिमान्डमा गएर हाम्रा त्यसै गरेर हाम्रो वेबसाइटमा पनि जान सक्नुहुन्छ, sbs.com.au/nepalima। हामी युट्युबमा पनि उपस्थित छौँ @SBS साउथ एसियनको नाममा, जहाँ हाम्रा श्रोता अनि दर्शकहरूले पोडकास्ट र केही विशेष भिडियोहरूको आनन्द पनि लिन सक्नुहुन्छ। गीत संगीतकै लागि भनेर हाम्रो अर्को कार्यक्रम पनि छ, म्युजिक आवर नेपाली हिट्स, जुन एसबीएस साउथ एसियनमा सोमबार दिउँसो 2-3 बजेसम्म सुन्न सक्नुहुन्छ। अब चाहिँ लागौं आजको कार्यक्रममा समावेश हुने सामग्रीहरू बारे जान्न। सुरुमा त यस हप्ताका अस्ट्रेलियाका प्रमुख समाचारहरू सुन्नेछौं। त्यसपछि मध्य पूर्व तनावले पेट्रोलमा मूल्य वृद्धि हुँदा अस्ट्रेलियाका नेपालीको इन्धन प्रयोग घटाउने उपाय बारे सुनौला। अन्य सामग्रीहरूको कुरा गर्दा नेपालका लागि पूर्व अस्ट्रेलियन राजदूत फेलिसिटी वक्ससँग उनको नेपाल बुझाई बारे सुनौला। सदा झैं नेपालका प्रमुख समाचार नेपाल संवाददाता प्रतीक्षा दुलालबाट आउनेछ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट श्रृंखलाबाट आज भने हामी सोसल र कम्युनिटी हाउसिङ बारे बुझ्नेछौ। गीत संगीत पनि छुट्ने कुरै भएन। र अब यसै बीचमा चाहिँ मार्च 16-22 मनाइने हार्मोनी विक वा मेलमिलाप सप्ताह सोमबारदेखि शुरू भएको छ। अस्ट्रेलियाको बसाईको क्रममा तपाईँले सबैभन्दा धेरै वेलकम्ड वा खुल्ला हृदयले स्वागत गरेको जस्तो कहिले फिल गर्नुभएको थियो? हामीलाई चाहिँ आफ्नो अनुभव साझा गर्नु है त। अब त्यसको लागि चाहिँ मंगलबारको यदि प्रत्यक्ष प्रसारण सुन्दै हुनुहुन्छ भने हामीलाई आफ्नो विचार पठाउनुहोस्। नम्बर रहेको छ 0439799767, नम्बर फेरि एकपटक 0439799767। र हामीसँग सोसल मिडियामा फेसबुक र पहिला ट्विटर भनिने एक्स र इन्स्टाग्राम मार्फत @SBS नेपालीमा पनि जोडिन सक्नुहुन्छ। र अब यति भन्दै अब भने कार्यक्रममा सामग्रीहरू प्रस्तुत गर्नतर्फ नै लागौँ होइन, सुरुवात चाहिँ गरौँ पछिल्ला 7 दिनका प्रमुख अस्ट्रेलियन समाचारबाट, जसलाई प्रस्तुत गर्दै हुनुहुन्छ मेलबर्नबाट सहकर्मी दिनिता रिसालले।
धन्यवाद सुनिताजी र श्रोताहरूलाई पनि मेलबर्नबाट नमस्कार, म दिनिता रिसाल। एसबीएस नेपालीमा अब पालो भएको छ गत 7 दिनका प्रमुख अस्ट्रेलियन समाचारको। मुख्य घटनाहरूमा लिडकममा भएको गोली प्रहारको घटनामा 2 पुरूषमाथि हत्याको आरोप, इन्धनको मूल्य आकाशिँदै जाँदा अस्ट्रेलिया संवेदनशील अवस्थामा रहेको विज्ञको चेतावनी, र चाइनिज ग्रान्ड प्रीमा ट्र्याकमा उत्रनबाटै वञ्चित भए पियास्ट्री र नरिस। अब समाचार विस्तारमा। सिडनीको पश्चिममा पर्ने सबब लिडकम स्थित एक अपार्टमेन्टमा भएको गोली प्रहारलाई लिएर दुईजनामाथि हत्याको आरोप लागेको छ। गिरोहसँग सम्बन्धित भनिएको उक्त घटनामा एक पुरूषको मृत्यु भएको थियो भने अर्का एकजना घाइते भएको बताइएको हो। गोली लागेर घाइते भएका ती 38 वर्षीय पुरूषलाई सोमबार बिहान करिब 4 बजे अस्पताल लगिएको तर केही समयमा नै उनको मृत्यु भएको थियो। घटनास्थलमै रहेका अर्का एक पुरूषलाई भने गम्भीर चोटपटक नलागेको बताइएको थियो। न्यू साउथ वेल्स प्रहरीले सोमबार दिउँसो एक पार्क गरिएको सवारी साधनमा गाड़ी ठोकिएपछि एक 21 वर्षीय पुरूषलाई पक्राउ गरेको जनाएको छ र उनीमाथि हत्या र गम्भीर शारीरिक क्षति पुर्याउने नियतले आक्रमण गरेका आरोपहरू लागेका छन्। सोही रात करिब 8 बजे प्रहरीले लिडकम नजिकै अर्मिङटनको स्पर्वे स्ट्रीट स्थित एक घरमा छापा मारेर 22 वर्षीय अर्का एक पुरूषलाई पक्राउ गरेको छ र उनीमाथि पनि हत्याको आरोप लागेको बताइएको छ। इन्धन भण्डारण निकै कम भएकाले अस्ट्रेलिया अत्यन्तै संवेदनशील अवस्थामा रहेको एक ऊर्जा विश्लेषकले चेतावनी दिएका छन्। सोमबारको जानकारी अनुसार अस्ट्रेलियासँग हाल मात्र करिब 30 दिनलाई पुग्ने पेट्रोल, डिजेल र जेट इन्धन भण्डारमा रहेको बताइएको छ। इन्टरनेशनल एनर्जी एजेन्सीका सदस्य देशहरूमध्ये 90 दिनको अनिवार्य इन्धन भण्डार नराख्ने अस्ट्रेलिया एकमात्र देश हो। अस्ट्रेलिया गम्भीर अवस्थामा रहेको बताउँदै इन्स्टिच्युट फर एनर्जी इकोनोमिक्स एण्ड फाइनान्सियल एनालिसिसका केविन मोरिसन:
We've kept a stockpile to a minimum, and so we've got this double problem of dependent on oil imports at the time that we really had inadequate stockpiles. And so this is why Australia could be one of the most vulnerable in this current energy crisis.
यसैबीच न्यू साउथ वेल्स सरकारले इन्धन सुरक्षाबारे छलफल गर्ने गोलमेज सम्मेलनको आयोजना गरेको छ। प्रिमियर क्रिस मिन्सले भने हालको अवस्थामा इन्धन जोगाउन आपतकालीन कदम चाल्नुपर्ने आवश्यकता आफूले नदेखेको भनाइराखे।
The public would expect us to take steps if we're in a dire situation. We're not there yet. And this is really about getting ready for the weeks ahead, given we don't know what the geopolitical conflict situation in the Persian Gulf will be or when it will be solved or stopped or ended.
उता नर्दर्न टेरिटरीकी मुख्यमन्त्री लिया फिनोकियारोले बाढ़ी संकट समाप्त भएपछि पुननिर्माणका लागि हाल उपलब्ध विपद राहत कोष पर्याप्त नहुने बताएकी छन्। फिनोकियारो र प्रदेशका ट्रेजरर बिल यान आर्थिक सहयोगको माग गर्न सोमबार क्यानब्रा पुगेका थिए। पुननिर्माणको कुल लागत करोड़ौं डलरसम्म पुग्न सक्ने बताउँदै मुख्यमन्त्री फिनोकियारो:
Once we move to recovery phase, we know that that disaster relief funding, that 50-50 spend by the federal and territory governments is going to be important, but it won't be enough. And so we will be putting forward over the coming days what our plans are.
श्रोतावृन्द, हामी पुनः एसपीएस नेपालीको यो कार्यक्रमलाई निरन्तरता दिनेछौं, तर त्यसभन्दा अगाडि छोटो विश्राम। विश्रामपछि फेरि पनि एसपीएस नेपालीको यो कार्यक्रमलाई निरन्तरता दिउँ।
अस्ट्रेलियामा आयोजित एसियन कप खेल्न आएका इरानी राष्ट्रिय महिला फुटबल टोलीका 7 सदस्यलाई मानवीय भिजा प्रदान गरिएकोमा हाल 2 जना मात्र अस्ट्रेलियामा रहेका छन्। इरानको विदेश मन्त्रालयले अस्ट्रेलियामा आश्रयका लागि दिएका आवेदन फिर्ता गर्ने निर्णय गरेका खेलाड़ीहरूप्रति गर्व व्यक्त गरेको छ। ह्युमानिटेरियन भिजा पाइसकेका केही खेलाड़ीहरू किन इरान फर्किए भन्नेबारे औपचारिक कारण दिइएको छैन, तर समर्थकहरूले भने उनीहरूका परिवारजनको सुरक्षाबारे दवाब दिइएको हुन सक्ने बताएका छन्। अस्ट्रेलियाका गृह मामिला मन्त्री टोनी बर्कले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारले उक्त खेलाड़ीहरूलाई सुरक्षाको प्रस्ताव बारे विचार गर्ने पर्याप्त अवसर दिएको तर त्यसका साथसाथै उक्त कठिन निर्णय गरिरहँदा सो खेलाड़ीहरूको परिस्थितिको सन्दर्भलाई नकार्न नसक्ने उल्लेख गरेका थिए। यसैबीच इरानको वैदेशिक मामिलाका प्रवक्ता इस्माइल बगाईले इरान फर्किने निर्णय गरेका खेलाड़ीहरूसँग इरानी अधिकारीहरू प्रसन्न रहेको बताए।
Who did not fall for the hypocritical temptation of Australian officials.
अब खेलकुदमा फर्मुला वन अस्कर पियास्ट्री र उनको टोलीका ल्याण्डो नरिस दुवैको गाड़ीमा प्रतियोगिता अघि समस्या देखा परेपछि सांघाईमा भएको चाइनिज ग्राण्ड प्रीमा भाग लिनबाट वञ्चित भएका छन्। मेक्लोरेनले दुवै चालकका कारमा देखिएको छुट्टा छुट्टै विद्युतीय समस्याबारे अनुसन्धान शुरू गरेको जनाएको छ। अवस्थाप्रति निराशा व्यक्त गर्दै अस्ट्रेलियन पियास्ट्री
It was an electrical problem on the power unit, different to Lando's. So yeah, just very unfortunate to both have issues, but we don't fully know any more than that at this point. So yeah, obviously disappointing.
हस्तश्रोताहरू SBS नेपालीमा गत 7 दिनका अस्ट्रेलियाका प्रमुख घटनाहरू यति नै। थप अध्यावधिक समाचार तथा अन्य पडकास्टहरूका लागि हाम्रो वेबसाइट sbs.com.au/nepali जानुहोस्।
अनलाइन र सोशलमा थप सामग्रीहरू पाउनुहोस्। sbs.com.au/nepali मा जानुहोस् वा फेसबुकमा SBS नेपालीलाई फलो गर्नुहोस्।
धन्यवाद दिनिताजी र मेलबर्नबाट सहकर्मी दिनिता रिसालबाट सुन्नुभयो अस्ट्रेलियाका पछिल्ला 7 दिनका प्रमुख समाचारहरू। र अब भने कुरा गरौं पछिल्लो समयमा इन्धनको आपूर्ति र मूल्य वृद्धिलाई लिएर रहेको विश्वव्यापी चिन्ताको। इरान र अमेरिका इजरायल द्वन्द्वका बीच मध्यपूर्वमा तनावको अवस्था रहेको छ। यसले गर्दा विश्व तेल बजार प्रभावित बनेको छ। यो अवस्थामा अस्ट्रेलिया सरकारको पहल कदमी र अस्ट्रेलियामा रहेका नेपाली भाषीहरूले पेट्रोलको भाउ बढ्दा आफ्नो दैनिकीमा पर्ने प्रभावबारे बताएका छन्। अब प्रस्तुत हुन गइरहेको यो रिपोर्टमा
मध्यपूर्वमा जारी युद्धका कारण विश्व तेल बजारको इतिहासमा सबैभन्दा ठूलो आपूर्ति अवरोध देखिएको छ। यसबाट अस्ट्रेलिया पनि पक्कै अछुतो छैन। यसैबीच संघीय ऊर्जा मन्त्री क्रिस बाउनले अस्ट्रेलियाको इन्धन आपूर्ति सुरक्षित रहेको बताएका छन्। उनले इन्धन ढुवानी तोकिएकै समयअनुसार भइरहेको र देशभरि 37 दिनका लागि पुग्ने गरी भण्डारण रहेको भन्दै सर्वसाधारणलाई आश्वस्त पारेका छन्। तर मन्त्री बावनले यसो भनिरहँदा केही रिजनल समुदायका पेट्रोल स्टेशनमा इन्धन सकिँदै गरेको समाचार आएका छन्। संघीय सरकारले इन्धन मूल्य बढ्नबाट रोक्ने प्रयास स्वरूप ब्रिस्बेनको लिटन एम्पल रिफाइनरीबाट सल्फरको मात्रा बढ़ाइएको पेट्रोल रिजनल शहरहरूमा वितरण गर्ने प्रस्ताव गरेको छ। मुख्य रूपमा हावाको गुणस्तरमा असर पार्ने यस्तो पेट्रोल सामान्यतया इन्धन मापदण्ड कम भएका देशहरूमा निर्यात गरिन्छ। इन्धनको गुणस्तर सम्बन्धी मापदण्डहरू अस्थायी रूपमा खुकुलो बनाइएको बेला संघीय सरकारले इन्धन विक्रेताहरूलाई मूल्य अत्याधिक बढ़ाउने वा प्राइस गाउजिङ नगर्न चेतावनी दिएको छ। ट्रेजरर जिम चामर्सले उपभोक्ता अधिकार सम्बन्धी नियामक निकाय अस्ट्रेलियन कम्पिटिशन एण्ड कन्ज्युमर कमिशन ACCC शंकास्पद रूपमा मूल्य बढ़ाएको पाइएमा $100 मिलियनसम्म जरिवाना लगाउने अधिकार दिएका छन्। उनले नियामक निकायलाई विक्रेताहरूलाई तत्काल जरिवाना लगाउने अधिकार पनि प्रदान गरेका छन्।
We have announced some important new steps to crack down on any retailers who are doing the wrong thing. We have doubled the fines, we've dramatically increased the surveillance of these suspicious price spikes that people are seeing in communities around Australia. And we've also empowered the ACCC to work closely with industry where there are shortages, particularly in regional areas.
उता वान नेशनका सांसद बार्नबी जोइसले रिजनल क्षेत्रमा देखिएको इन्धन अभाव समाधान गर्न संघीय सरकारले अस्थायी रूपमा इन्धनको गुणस्तर मापदण्ड घटाउने निर्णय गरेकोमा त्यसको आलोचना गरेका छन्। उनले गाड़ीको इन्जिनमा क्षति नहोस् भनेर कुन कुन इन्जिनले उच्च सल्फर भएको पेट्रोल सुरक्षित रूपमा प्रयोग गर्न सक्छ भन्ने विषयमा सम्बन्धित निकायहरूले स्पष्ट रूपमा जानकारी दिनुपर्ने बताएका छन्।
Obviously, what we've got to clearly define where that fuel can be used in certain engines and can't be used in others. And that's, I think most people know that, higher sulfur content, higher engine type. What we have is when the Labor Party continued to say the oil refineries closed down. Yeah, they did. It was really stupid. But it was under a safeguard mechanism, which the Labor Party supports.
पेरिसस्थित इन्टरनेसनल एनर्जी एजेन्सी आईईएले यस द्वन्द्वको सुरुदेखि कच्चा तेलको मूल्य अत्याधिक बढ़िरहेको अवस्थामा त्यसलाई नियन्त्रण गर्न 400 मिलियन भन्दा बढ़ी ब्यारल तेल आईईएको आपतकालीन भण्डारणबाट छिट्टै बजारसम्म आउने बताएको छ। एजेन्सीले आइतबार एसिया र ओसिनियामा रहेका भण्डारण तुरन्त बजारमा उपलब्ध हुनेछन् भने युरोप र अमेरिकाबाट चाहिँ मार्चको अन्त्यतिर उपलब्ध हुने बताएको छ। आईईए सदस्य देशहरूले इतिहासमा छैटौं पटक तेल बजारलाई व्यवस्थित गर्न आपतकालीन सामूहिक कदम चालेका हुन्। यो आपतकालीन सामूहिक कदम हालसम्मकै ठूलो भए पनि स्थिर आपूर्तिमा फर्कनका लागि स्ट्रेट अफ होर्मुजबाट जहाजहरूको नियमित आवतजावत पुनः शुरू हुनु सबैभन्दा महत्वपूर्ण हुने एजेन्सीले आफ्नो वेबसाइटमा भनेको छ। उता अमेरिकी ऊर्जा सचिव क्रिस राइटले इरान विरूद्धको युद्ध केही हप्ताभित्र अन्त्य हुन सक्ने बताएका छन् र त्यसपछि तीव्र रूपमा बढेको तेलको मूल्य घट्ने अपेक्षा गरेका छन्।
Americans are feeling it right now. Americans will feel it for a few more weeks. But at the end, we will have removed the greatest risk to global energy supplies. We'll go to a world more abundant in energy, more affordable in energy, and less risky for American soldiers and commerce in the Middle East.
राइटले आइतबार दिएको अन्तर्वार्तामा हाल ऊर्जा आपूर्तिमा आएको अवरोध छोटो समयका लागि भएको बताएका हुन्। उनका अनुसार अमेरिका र उसका साझेदारहरूले तेल आपूर्तिको मुख्य मार्ग मानिने स्ट्रेट अफ होर्मुज पुनः खुलाउन प्रयास गरिरहेका छन् र यसमा चीनले पनि सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ। इन्धन आपूर्तिमा देखिएको यस अवरोधको प्रमुख कारक रहेको अमेरिका इजरायल र इरान बीचको द्वन्द्वका सम्बन्धमा पछिल्लो पटक स्ट्रेट अफ होर्मुज मार्फत हुने समुद्री ढुवानी पुनः शुरू गर्न सकियोस् भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न देशहरूसँग सहयोगका लागि आग्रह गरेका छन्। तर युद्ध विरामका लागि दुवै पक्षबाट सकारात्मक टिप्पणी आएको छैन। गत सप्ताहन्तमा अमेरिकी राष्ट्रपति ट्रम्पले एनबीसी न्यूजसँगको अन्तर्वार्तामा इरानसँगको युद्ध अन्त्यका लागि कुनै सम्झौता गर्न आफू अझै तयार नभएको बताएका छन्। उनले त्यसको सट्टा इरानको प्रमुख तेल निर्यात केन्द्र खार्क टापुमा थप आक्रमण हुन सक्ने चेतावनी दिएका छन्। खार्क टापु इरानको सबैभन्दा महत्वपूर्ण तेल निर्यात केन्द्र मध्ये एक हो जसले देशको तेल निर्यातको ठूलो हिस्सा ओगटेको छ। उता इरानले युद्ध विरामको लागि आग्रह गरेको भन्ने डोनाल्ड ट्रम्पको दावीप्रति इरानले आपत्ति जनाएको छ। इरानका विदेश मन्त्री अब्बास आरक्चीले इरानले युद्धविरामको माग नगरेको र अमेरिकासँग वार्ता गर्ने कुनै कारण नभएको बताएका छन्।
We never asked for a ceasefire and we have never asked even for negotiation. We are ready to defend ourselves as long as it takes. We don't see any reason why we should talk with Americans because we were talking with them when they decided to attack us and that was for the second time.
मध्यपूर्वमा जारी तनावका बीच इन्धन आपूर्तिमा आएको अवरोधसँगै अस्ट्रेलियामा पेट्रोलियम पदार्थको मूल्य बढेको छ र यो मूल्य वृद्धिले पारेको प्रभावबारे मेलबर्न सहकर्मी सुशील चालिसेले केही नेपाली भाषीहरूसँग कुराकानी गर्नुभएको छ। सुरुमा राजु लुइटेल पेट्रोलको मूल्य वृद्धिले दैनिकीमा पारेको प्रभावबारे बताउँछन्।
सबैलाई असरै पर्छ, आर्थिक रूपमा आर्थिक भार पर्छ। अब आर्थिक मन्दी भइरहेको बेलामा यो झन् थप संकट र मलाई मात्र होइन सबैलाई यो नेसेसिटी हो। अब तेलको प्राइस बढ्नु भनेको चाहिँ एभ्रिडे प्राइस पनि बढ्नु हो, यसले चाहिँ सबैलाई असर गर्छ, यसको यसले चाहिँ लङ टर्म पनि असर गर्न सक्छ।
रबिन खार ठकुरी भने आफ्नो इलेक्ट्रिक गाडी भएकाले खासै फरक परेको छैन भन्छन्।
यो चाहिँ अहिले तेलको भाउ बढेको हुनाले चाहिँ डेफिनेटली मोस्ट अफ द पिपलको चाहिँ होइन लाइफमा चाहिँ अफेक्ट गरिरहेको छ। तर पर्सनली हेर्नु पर्दा चाहिँ मलाई चाहिँ अहिलेसम्म चाहिँ भनौँ न यतादेखि अर्को ठाउँमा जानको लागि किनभने मेरो चाहिँ लास्ट 2 इयर्सदेखि इलेक्ट्रिक गाडी भएको हुनाले म चाहिँ घरमै नर्मल्ली सोलार छ होइन त्यसबाटै नै मेरो चार्ज हुन्छ। त्यो भएको हुनाले म चाहिँ हार्डली मेबी कपल अफ टाइम्स भन्दा धेरै सर्भ जानु परिरहेको छैन होइन तर म चाहिँ त्यो पेन देख्न सक्छु होइन धेरै लामो लाइन राइट नाउ चाहिँ अहिलेको लागि चाहिँ होइन अलिकता भए पनि केही राहत छ मलाई।
ठकुरीको जस्तै अनुभव बोकेकी मेनु हमाल यो अवस्था लामो समय नरहे हुन्थ्यो भन्ने विचार राख्छिन्।
यसको असर चाहिँ सामान्य नै छ किनभने हामीसँग चाहिँ फ्यामिलीमा दुईटा कार छ, एउटा चाहिँ इलेक्ट्रिक भएको हुनाले मोस्टली हामीले इलेक्ट्रिक नै युज गरिरहेछौँ। अब पेट्रोलबाट चल्ने चाहिँ सकेसम्म कम चलाउने नपरिन्जेलसम्म नचलाउने गरेर म्यानेज गरिरहेको छौँ। त्यो अनुसारको लिभिङ कस्टहरूदेखि लिएर अब आउटडोर एक्टिभिटिज स्पेसली अब बच्चा बच्ची भएको प्यारेन्ट्सहरूको लागि त्यो कुराहरू पनि अब अलिकति मिनिमाइज गर्नुपर्ने अवस्था आउन सक्छ। अब असर त पर्छ नै लङ टर्ममा, अब होपफुली यो लामो समय नरहला।
अनिता गुरुङले पेट्रोल कम प्रयोग गर्न ट्रेन र साइकललाई रोजेकी छिन्।
ट्रेन चाहिँ चुज गरेको छु वर्कको लागि र सकेसम्म दैनिक जीवनको लागि अब एउटा साइकल लिएको छु हालसालै, अनि नजिकको पार्कहरूमा साइकलमा जाने गरेको छु र सकेसम्म मिनिमाइज गरिरहेको छु ड्राइभिङको लागि। अब एक्सपेन्सिभ नै छ अहिले अहिले हालसालै पेट्रोलको भाउ, त्यसले गर्दाखेरि नजिकको पार्कमा जान मिल्ने ठाउँहरूमा साइकलहरू युज गरिरहेको छु र ग्रोसरीहरू यताउति एउटा स्केड्युल मिलाएर सकेसम्म हप्ताको एकपटक गऱ्यो भने त्यस्तो हिसाबले पनि अलिकति पेट्रोलमा चाहिँ मैले मिनिमाइज गर्न सक्छु कि भन्ने हिसाबले सोचिरहेको छु र गरिरहेको पनि छु।
वसन्त श्रेष्ठका लागि पनि सार्वजनिक यातायात विकल्प बनेको छ पेट्रोलमा हुने खर्चलाई जोगाउन।
हाम्रो लाइफस्टाइलमा चाहिँ धेरै इम्प्याक्ट गरेको छ क्या, स्पेसियली यो ग्रोसरी सामानहरूदेखि लिएर यो ट्रान्सपोर्टेसन एयरफेयरहरू यिनीहरू सबैले गर्दा हाम्रो काइन्ड अफ यो ट्याक्स जस्तै भइरहेको छ क्या हाम्रो लाइफस्टाइलमा। अब मैले चाहिँ के सोचिरहेछु भन्दाखेरि मेरो अब घरदेखि कामसम्म जाँदाखेरि लगभग $20-25 जति खर्च हुन्छ, अब म त यो पब्लिक ट्रान्सपोर्ट अल्टरनेटिभ सोचिरहेछु किनकि एटलिस्ट मैले कस्टहरू अलिक कम गर्न सक्छु त्यसबाट। मेरो उद्देश्य चाहिँ अब पब्लिक ट्रान्सपोर्ट अल्टरनेटिभ सोचिरहेछु।
मणिराज गुरुङ अन्य विकल्पहरूको प्रयोग गरेर तत्कालका लागि पेट्रोलमा हुने खर्च जोगाउन सकिए पनि लामो समय यस्तै अवस्था रहे यसको प्रभाव ग्रोसरीसम्म पुग्ने चिन्ता व्यक्त गर्छन्।
तेलको भाउ बढेपछि त अब जस्तै बच्चालाई स्कुल पुर्याऊ ग्रोसरीको लागि भन, बच्चालाई जस्तै अब एक्टिभिटिजको लागि कहिले कता लानुपर्ने हुन्छ, जस्तै स्याटरडे सन्डे आउँछ भोलि हाइकिङ जाने भन्ला के भन्ला, जहाँ गए पनि त आखिर हाम्रो डेली लाइफमा गाडीको त आवश्यक परिहाल्छ, त्यसले गर्दा नै असर गर्यो। त्यो सँगसँगै प्लस अब बिस्तारै अब त्यसले गर्दाखेरि ग्रोसरीमा पनि बिस्तारै असर गर्ने देखिन्छ, आर्थिक रूपमा असर नै परिरहेको छ।
सहकर्मी सुशील चालिसेले मेलबर्नका नेपाली भाषीहरूसँग पेट्रोलको मूल्य वृद्धिले पारेको असरबारे गरेको कुराकानी सहितको यो सामग्री तपाईँले हाम्रो अडियो एप एसपीएस अडियो वेबसाइट sbs.com.au/नेपालीमा पाउन सक्नुहुन्छ भने यसको लिंक हाम्रा सोसियल ह्यान्डलहरू फेसबुक एक्स र इन्स्टाग्राममा @sbsnepalima पनि पाउन सक्नुहुन्छ। युट्युबमा पनि पोडकास्टका रूपमा यस रिपोर्टलाई सुन्न एसबीएस साउथ एसियन च्यानलमा जानुहोस्। एसबीएस नेपालीका पोडकास्ट तथा भिडियो सामग्रीहरू नछुटाउन यी सम्पूर्ण माध्यमलाई लाइक, फलो र सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनुहोला। यति भन्दै अब कार्यक्रममा पालो भएको छ पहिलो ब्रेक लिने।
तपाईँ एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
पक्कै पनि श्रोतावृन्द, यो विश्रामपछि स्वागत गरे एसपीएस नेपालीको रेडियो कार्यक्रममा म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा र यो मंगलबार र बिहिबार प्रसारण हुने यो कार्यक्रम मंगलबार चाहिँ प्रत्यक्ष रूपमा तपाईँले एसपीएस साउथ एसियनमा सुन्न सक्ने र त्यसै गरेर बिहिबार चाहिँ पुनः प्रसारण मार्फत एसपीएस रेडियो 2 सुन्न सक्ने यो कार्यक्रममा फेरि पनि स्वागत छ। र अब भने कार्यक्रममा अलिकति पछाडि फर्केर हेर्ने बेला भएको छ अघिल्लो कार्यक्रमलाई, जहाँ चाहिँ हामीले हरेक वर्ष 8 मार्चमा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा दिदी बहिनी वुमेन्स नेटवर्क अस्ट्रेलिया DWNA वुमेन वेलनेस एन्ड इम्पावरमेन्ट कन्फरेन्स शनिबार मार्च 7 मेलबर्नमा सम्पन्न गरेको थियो। त्यसका बारेमा हामीले एउटा सामग्री प्रस्तुत गरेका थियौँ र सहकर्मी दिनिता रिसालले सो कार्यक्रममा अस्ट्रेलियामा हुर्कँदै गरेको नयाँ पुस्ताहरूको सहभागिता कस्तो रहेको छ भनेर संस्थाकै सल्लाहकार तथा उक्त कार्यक्रमकै संयोजक जमुना पराजुली र सह संयोजक झरना भट्टराईलाई सोध्नु भएको थियो। अब सोही कुराकानीको यो छोटो अंश सुनौ।
यहाँ बहिनीहरू सानो हामीले बहिनीहरूलाई चाहिँ फेसिलिटेसन अहिले मोडरेसन गर्नको लागि चाहिँ इन्करेज गर्यौँ, नट ओन्ली उनीहरूलाई दिएको होइन, हामीले इन्करेज गरेको होइन, र उहाँहरू एकदमै ह्याप्पी भएर अहिले यहाँ यो सेसनहरू हेर्नुभयो भने सबै यङ्स्टर बहिनीहरूले चाहिँ मोडरेसन गरिरहनु भएको छ, विच इज अनि प्रेजेन्टेसन पनि एकदमै यङ बहिनीहरूले गरिरहनु भएको छ। उहाँहरूलाई हामीले गर भन्दाखेरि सक्छौँ र भन्ने कुरा गर्दा होइन, यस यु क्यान भनेर हामीले इन्करेज गरिरहेका छौँ। द्याट मिन्स वी आर क्रिएटिङ द्याट इन्भाइरोमेन्ट वेयर वी आर रेडी अलरेडी, तर ठक्क दिनको लागि तयार।
र मेलबर्नको दिदी बहिनी वुमेन्स नेटवर्क अस्ट्रेलिया DWNA अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रम र त्यसमा नयाँ पुस्ताहरूको सहभागिताका बारेमा भन्दै थिइन् संस्थाकै सल्लाहकार तथा उक्त कार्यक्रमकै संयोजक जमुना पराजुली। र यो कुराकानी सहितको सामग्री तपाईँले हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा सुन्न सक्नुहुन्छ। त्यसै गरेर एसपीएस अडियो एपमा गएर पनि यसको पोडकास्ट सुन्न सक्नुहुन्छ भनेदेखि अन्य धेरै माध्यमहरू छन् जुन चाहिँ मैले बारम्बार भनिरहेको छु र फेरि पनि कार्यक्रममा अलिक पछाडि भनौँला, तर अहिलेको लागि भने हामी अब अर्को प्रस्तुतितिर लागौँ न रेडियोको।
एसपीएस नेपाली मोबाइल अनलाइन र रेडियोमा
कहाँ कहाँ पाउँदो रहेछ एसपिएस नेपालीको कार्यक्रम भनेर थाहा पाइहाल्नु भयो होला सहकर्मी आभास पराजुलीको आवाजमा। र अब भने कार्यक्रममा अलिकति सङ्गीतमय बनाऊ है त, र ड्यानी डेङजोङ पाको आवाजमा सुन्नुभयो चिसो चिसो हावामा, र चिसो चिसो हावाको कुरा सुनिसकेपछि अब नेपालको तातो तातो समाचार सुनौँ है त। र अब समय भएको छ नेपाल संवाददाता प्रतीक्षा दुलालबाट गत सात दिन यता नेपालका प्रमुख समाचारहरू समेटिएको साप्ताहिक रिपोर्ट सुन्ने।
वीरेन्द्रनगर नगरपालिका एकमा बस्दै आएकी एकजना 16 वर्षीय बालिकामाथि बलात्कारपछि हत्या भएको हुन सक्ने विवरणहरू आएपछि हाल उक्त घटनाले देशभरको ध्यान केन्द्रित गरेको छ। घटना मार्च 7 स्थानीय शहीद पार्क नजिकको जंगलमा भएको बताइएको छ। बालिका इनिसा विकर लामो समयसम्म घर नआएपछि उनको खोजी गरिएको थियो। उनी अचेत अवस्थामा उक्त जंगलमा भेटिएको प्रारम्भिक विवरणहरू आएका थिए। मानव अधिकारका क्षेत्रमा कार्यरत अधिकार कर्मीहरूले उक्त घटनालाई अत्यन्त अमानवीय र निन्दनीय भन्दै निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न प्रशासन समक्ष माग गरेका छन्। हाल प्रहरीले घटनाको छानबिन गरिरहेको छ। घटना भए लगत्तै दलित अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले संघीय राजधानीमा उक्त घटनाको विरोध प्रदर्शन गरेका थिए। यस्तै नेपाल दलित मुक्ति मोर्चाले गृहमन्त्री ओम प्रकाश हरियाललाई भेटेर घटनामा संलग्नलाई कानूनी दायरामा ल्याउन र पीड़ित परिवारलाई न्याय दिलाउन माग गरेको छ। सरकारले दिएको गैर आवासीय नेपाली नागरिकता मार्फत काम हुन नसकेको आरोप गैर आवासीय नेपाली संघ एनआरएनए का एक अध्यक्ष बद्री केसीले लगाएका छन्। शनिबार काठमाडौँमा आयोजित गैर आवासीय नेपाली संघको 12 एकता महाधिवेशनमा उनले यस्तो बताएका हुन्। गैर आवासीय नेपाली नागरिकता सम्बन्धी अधिकार स्पष्ट गर्ने ऐन नभएकाले समस्या देखिएको उनले बताए।
यो नागरिकताको प्रमाण पत्र चल्ने बनाउनको लागि गैर आवासीय नेपाली एक्टमा परिवर्तन गर्नुपर्नेछ, विभिन्न एक्टमा परिवर्तन गर्नुपर्नेछ। यो नेपाल सरकारको कमजोरी हो।
प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ पहिलो भएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले समानुपातिक प्रणालीमा पनि सबैभन्दा धेरै मत ल्याएको छ। समानुपातिक तर्फको कुल 110 मध्ये उसले 57 ल्याएको हो। आयोगले बिहिबार सार्वजनिक गरेको समानुपातिक तर्फको मत परिणाम अनुसार नेपाली कांग्रेसले 20, नेकपा एमाले 16 र नेपाली कम्युनिष्ट पार्टीले 9 ल्याए। यस्तै कुल 6 राष्ट्रिय पार्टीको मान्यता पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम शक्ति पार्टीले समानुपातिक तर्फ 4 सीट ल्याएका हुन्। थरानका पूर्व मेयर हर्क साम्पाङको नेतृत्वमा 4 अघि खुलेको श्रम संस्कृति पार्टी राष्ट्रिय दल हुन सफल भएको हो। अघिल्लो निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाएका जनमत पार्टी, जनता समाजवादी पार्टी लगायत मधेशवादी दलहरूको नतिजा राम्रो आउन सकेन। मार्च 5 सम्पन्न चुनावबाट कुल 182 सीट सहित रासोपाले प्रतिनिधि सभामा भारी बहुमत ल्याएको छ। मत परिणाम सार्वजनिक भएसँगै अब बन्ने सरकारको मन्त्रीमण्डलमा को को पर्छन् भन्ने अड्कलबाजी हुन थालेको छ। रासोपाले भने मन्त्रीमण्डलको टुङ्गो लागि नसकेको बताएको छ। दलका प्रवक्ता मनिष झाले यस विषयमा संचारकर्मीहरूले आइतबार राखेको जिज्ञासाबारे उत्तर दिँदै भने,
सरकार गठन गर्नलाई संसद सचिवालयको तयारी, केही व्यवहारिक र संवैधानिक प्रक्रियाहरू बाँकी नै छ। यसै हेर्दै गर्दाखेरि हामी अझै 10 यो प्रक्रियाहरूमा हामी लाग्नुपर्ने भन्ने सम्भावना देख्न सक्छौँ।
निर्वाचनकै अर्को प्रसंगमा निर्वाचन आयोगले दिएको प्रारम्भिक विवरण अनुसार यस पटकको निर्वाचनमा 5.45% मत बदर भएको छ। आयोगका अनुसार निर्वाचनका दुई प्रणाली प्रत्यक्ष र समानुपातिक मध्ये प्रत्यक्षतर्फ धेरै मत बदर भएको हो। प्रत्यक्षतर्फ खसेको मध्ये करिब 6 मत बदर भएको छ। समानुपातिकतर्फ चाहिँ करिब 4% मत बदर भएको आयोगले जनाएको छ। प्रारम्भिक विवरण अनुसार उक्त तथ्याङ्क निकालिएको आयोगले जनाएको छ। यसमा केही हेरफेर हुन सक्ने आयोगको भनाइ छ। मन्त्री परिषदले गृहमन्त्री ओम प्रकाश हरियाललाई राष्ट्रिय सभाको रिक्त पदमा मनोनयनका लागि सिफारिश गर्ने निर्णय गरेको छ। हाल राष्ट्रिय सभामा मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिले मनोनयन गर्ने 1 रिक्त थियो। आइतबार बसेको मन्त्री परिषद बैठकले पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले बुझाएको प्रतिवेदन ग्रहण गर्ने निर्णय गर्यो। विशेष गरी जेएनजी अभियन्ताहरूले आयोगको प्रतिवेदन कार्यान्वयनको विषयमा माग गर्दै आएका छन्। मन्त्री परिषदको निर्णय बारे संचारकर्मीहरूलाई जानकारी दिँदै गृहमन्त्री अर्यालले भने,
2082 भदौ 23 र 24 गतेको प्रदर्शनको क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्ने गरी नेपाल सरकार मन्त्री परिषदले ग्रहण गर्ने।
यस्तै प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्श कुमार श्रेष्ठलाई मनोनित गरेकी छन्। श्रेष्ठ प्रधानमन्त्री कार्कीका स्वकीय सचिव हुन्। प्रधानमन्त्री कोषको संरक्षक रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने कानूनी व्यवस्था रहेको छ। मध्य पूर्वमा चलिरहेको द्वन्द्वको प्रभाव नेपालमा देखिन थालेको छ। विशेष गरी बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेको हो। निर्वाचन अघिदेखि नै देखिएको ग्यासको अभाव मध्य पूर्वमा शुरू भएको द्वन्द्वपछि थप चुलिएको हो। भारतमा पेट्रोलियम पदार्थको अभाव भएसँगै त्यसको असर नेपालमा पनि परेको अधिकारीहरूले बताएका छन्। नेपालले भारतबाट ग्यास सहितको पेट्रोलियम पदार्थ आयात गर्दछ। ग्यासको अभाव समाधान गर्नका लागि नेपाल आयल निगमले शुक्रबारदेखि आधा सिलिण्डर मात्रै ग्यास बिक्री गर्ने निर्णय गरेको छ। साथै सरकारले अनावश्यक रूपमा ग्यास थुपारेर नराख्न सूचना जारी गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका बुबा मोहन प्रसाद ओलीको शुक्रबार बिहान निधन भएको हो। उनी 97 वर्षका थिए। राष्ट्रिय पुरुष फुटबल टीमको मुख्य प्रशिक्षकमा गुग्लियल्मो एरेना नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघका महासचिव किरण राई र एरेना बीच करार सम्झौता पत्रमा हस्ताक्षर भएको हो। 52 वर्षीय एरेना यूएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। इटालियन प्रशिक्षक एरेनाले लाओसको राष्ट्रिय टीममा काम गरेका थिए। शुक्रबार मीडियासँग पहिलो पटक कुरा गर्दै उनले हाल चलिरहेको राष्ट्रिय लीग फुटबललाई केही समय हेरेको बताए।
Now 2 weeks I'm here and I saw some national games. They have some quality requests for to play the international games. And of course, not all this quality they are in the league in Nepal, especially about fitness and tactical points.
उनीसँग युरोप र अफ्रिकामा काम गरेको अनुभव छ। यसअघिका प्रशिक्षक म्याट रसले अक्टोबरमा राजीनामा दिएका थिए। एसपीएस नेपालीका लागि प्रतीक्षा दुलाल, काठमाडौँ।
र नेपाल संवाददाता प्रतीक्षा दुलालबाट गत 7 दिनका नेपालका प्रमुख समाचारहरू समेटिएको यो सामग्री सुन्नुभयो। एसपीएस नेपालीको यो रेडियो कार्यक्रममा तपाईँले यो सामग्रीलाई हाम्रो वेबसाइट sbs.com.au/nepalima गएर एसपीएस अडियो एपमा त्यसै गरेर युट्युबमा एसपीएस साउथ एसियनमा गएर पनि सुन्न सक्नुहुन्छ। त्यसै गरेर यो समाचार सम्बन्धी लिङ्क अथवा पोस्ट फेसबुकमा त्यस्तै एक्समा र इन्स्टाग्राममा पनि प्राप्त गर्न सक्नुहुन्छ भन्दै अब भने कार्यक्रममा पालो भएको छ दोस्रो ब्रेक लिने।
SBS South Asian brings you closer to South Asia. News in 10 languages, the SBS Spice podcast, and the hottest tracks on SBS South Asian radio. There is so much to explore. Check it out now on the SBS audio app or website.
SBS food ka saath sansar bhar ka parikar haru aafno bhansha ma lyaunu hos. SBS food ma 7000 bhanda badi khana haru ka bare ma lekh video ra anya jankari chan. sbs.com.au/food ma janu hos.
अन्तर्राष्ट्रिय वृत्तचित्रदेखि पुराना सर्वोत्कृष्ट सिनेमाहरूसम्म, विश्वस्तरीय नाटकहरूदेखि बेजोड कमेडीहरूसम्म, एसपीएस वाइसल्यान्ड हेर्नुहोस् च्यानल 31 मा।
नेपाली कार्यक्रम र पोडकास्ट सुन्न एसपीएस अडियो एप सर्वोत्तम उपाय हो। आजै एप स्टोर वा गुगल प्लेबाट एसपीएस अडियो एप निशुल्क डाउनलोड गर्नुहोस्।
sbs.com.au/nepalilai आफ्नो अनलाइन घर बनाउनुहोस्।
समाचार, पछिल्ला घटना र मनोरञ्जन sbs.com.au/nepalima.
June 12th, the world will unite. 48 nations, 104 matches across three countries. The FIFA World Cup 2026 kicks off June 12th on SBS.
र यो विश्रामपछि पनि फेरि स्वागत गरेँ. तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा. एसबीएस नेपालीको यो कार्यक्रम म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा. र अब कार्यक्रमलाई अगाडि बढाउनु पर्दाखेरि चाहिँ अब हामी अलिकति नेपाल र अस्ट्रेलिया दुवैलाई छुने एउटा सामग्री लिएर आएका छौँ. होइन, फेलिसिटी वर्क सन् 2021-देखि 2024 नेपालका लागि अस्ट्रेलियन राजदूत थिइन्, तर नेपाल र नेपाली भने उनका लागि नौला थिएनन्. सन् 1980 ताका नै युनिभर्सिटी अफ क्विन्सल्यान्डमा पढ्दै गरेको बेला ग्याप इयर लिएर आफू एसियाली देशहरूमा ब्याकप्याकरको रूपमा घुम्दै जाँदा हिमालयतर्फ पनि हानिएको एसपीएस नेपालीलाई उनी बताउँछिन्. राजदूतका रूपमा आफ्नो 3 वर्ष कार्यकालको समयमा नेपाल भर घुमेको बताउने वर्कसँग कर्मी आभास पराजुलीले गर्नुभएको कुराकानीको पहिलो भाग अबको प्रस्तुतिमा.
समाचार, विचार र अस्ट्रेलियामा तपाईँको समुदायका लागि महत्व राख्ने विषयमा जानकारी दिने यो हो एसबीएस नेपाली. एसबीएस साउथ एसियनमा.
G'day Felicity, how are you? Do people call you Felicity or are you known as Flick amongst your friends and family?
I actually get Flicks among my family, but most often it's Felicity. Occasionally Flick.
Very well. When was the first time you heard about Nepal? Let's say kind of, you know, about the country and how. Probably take us down the memory lane when you were, you know, kind of probably backpacking a while back.
Yeah, so I was going to say memory lane takes me a long way back. I first paid attention to Nepal back in about 1985. I was an arts law student at the University of Queensland. I was around 19 years old, and I was planning a trip to Asia, a backpacking trip for about 10 months, and Nepal featured on my radar at that time. I ended up spending about a month in Nepal, and I had travelled overland from Darjeeling. I'd spent time in India, in Bangladesh, in Myanmar, then Burma, and I was very happy to find my way to Kathmandu and Pokhara and some of the surrounds. And I spent about 4 weeks here, and that was probably where my love affair with Nepal began. And it's a love affair that's continued over many decades, culminating in my posting here as ambassador from 2021 to 2024.
So what has changed in all those years when you first went to Nepal and then in later parts of your life? What significant change that you found?
Obviously, Nepal has been through a lot of change between the 1980s and the 2020s. And there's been that dramatic political change and constitutional change and parliamentary change. There's been change, of course, that has been brought about by virtue of the 2015 earthquake. So the cityscapes and the built environment in Nepal has changed significantly as a result of that destruction and the rebuilding efforts afterwards. Culturally, what I've found is there's a lot of continuity, and socially and culturally, Nepal feels very familiar to me from those first memories that I formed back in the 1980s. But what I have seen, I think, as a result of the constitutional changes and following the People's War from 1996 to 2006, there's been an increased emphasis on celebrating diversity of culture, celebrating the 140 different ethnicities in the country, the 120 language groups. So that's been quite significant. But when I do a kora around Bodanath on a daily basis here where I'm currently situated, and I'm taken back to very ancient practices, I'm reminded how enduring Nepali culture, religious culture, social culture, is, and that for me is very special, the way Nepal is moving forward so dramatically, so quickly, but also retaining the most beautiful elements of its history and its ancient practice.
And obviously you went to Nepal in a very different role recently, and you were also posted to, as you said, to Bangladesh and Laos. And how was it being an Australian ambassador to Nepal? Like, what were you briefed on, and how did it actually turn out to be?
Well, I came to Nepal in the middle of the COVID crisis as ambassador, and so it was an unusual time to arrive in the country. I had only been here for about a month and a half, 2 months before Kathmandu went into another lockdown. And so a lot of the briefing before I came here, of course, was around Australia's support as a partner of Nepal in its COVID response. And so it was an unusual first year. We had a Royal Australian Air Force flight arrive in May of that year, bringing a lot of COVID relief, COVID medical supplies, which we were giving to the Nepali Army to assist with COVID response with the hospitals that had set up to service local communities. And then, of course, we were supporting COVAX, the bringing in of COVID vaccines into Nepal in that year, 2021. The whole of the community had shut down very much during that first year, and so it was quite time to come in as an ambassador. And then at the end of 2021, things opened up dramatically, and we started to have more Australian visitors coming here. We had our Assistant Foreign Minister, Tim Watts, come on a visit in May of 2023, which was the first time in many years that we'd had someone visit Nepal who had minister in their title. We had the first restitution of an artefact belonging to Nepal that had been stolen from Nepal and had ended up in the Art Gallery of New South Wales. And to the credit of the art gallery, this was the first restitution of a Nepali artefact to Nepal. We signed a trade and investment framework agreement. So there was a lot of movement in the relationship in some key trade and economic, political and cultural spaces that happened throughout my tenure here. So a busy time reflecting the way the relationship has changed, and changed principally, I think, because of the huge growth in the Nepali diaspora community in Australia, both through the student population, but also through the broader Nepali population in Australia.
And then obviously you mentioned your novels, and we can see from your novels that you have a very great appreciation of people and have an innate ability to study them. As a diplomat, you must have had a very great opportunity to feel the pulse of the nations that you've been posted to. How was Nepal different to, kind of, let's say, in comparison to being posted to Bangladesh or Laos?
So for me, the pulse of the people in Nepal beats probably more strongly than any other country I've been posted in. I have to say I loved my posting in Bangladesh. It was my first diplomatic posting. Of course, there's a very special relationship that you form the first time you're living and working overseas in that sort of capacity. And I very much feel that I'm a person who gravitates more towards South Asia than Southeast Asia. I enjoyed my time in Laos, but I did not develop the same deep connections there that I have, particularly here in Nepal. I think the reason the connection to Nepal is so particularly acute for me is because of the nature of the Nepali embrace and welcome of foreigners. And there is both that beautiful, very sacred adage of Atiti Devobhava, that guest is God, that underpins so much of the relationship that Nepalis form with foreigners who come here. But there is also that pride in culture and that desire to share culture with anyone who comes through Nepal. And that, I think, makes it a very special experience for anyone who gravitates towards this country. I made a lot of close friends here across all sectors And that's what draws me back now, the wish to remain part of the community here.
SBS Nepali, SBS South Asian Ma.
र श्रोतावृन्द, सहकर्मी आभास पराजुलीले सन् 2021 देखि 2024 सम्म नेपालका लागि अस्ट्रेलियन राजदूत रहेकी फेलिसिटी वोल्कसँग गर्नुभएको कुराकानीको यो पहिलो भाग सुनिहाल्नुभयो र यी यो कुराकानी सहितका सामग्रीहरू चाहिँ एकपछि अर्को गर्दै तपाईँले पक्कै पनि हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ र सोही कुराकानीलाई पडकास्टका रूपमा सुन्न सक्नुहुन्छ एसबीएस अडियो एपमा। त्यसै गरेर जति जति बेला पब्लिस हुन्छ त्यति त्यति बेला तपाईँले युट्युबमा एसबीएस साउथ एसियनमा गएर पनि एसबीएस नेपालीका पोडकास्टहरू सुन्न सक्नुहुन्छ। पोडकास्टका रूपमा भनेदेखि केही रोचक भिडियो, जानकारीमूलक भिडियोहरू पनि राखेका छौँ हामीले तपाईँहरूको लागि र यी सामग्रीका लिङ्कहरू त अब हाम्रो सोसियल ह्यान्डलहरू फेसबुक, एक्स र इन्स्टाग्राममा भेट्न सक्नु नै हुनेछ। तर अब यो डिस्क्लेमर पनि दिन चाहन्छु, यो कुराकानीको क्रममा यस कुराकानीमा व्यक्त गरिएको विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध रहेको छैन। कार्यक्रममा अन्तिम ब्रेक लिने बेला भएको छ तर त्यसभन्दा अगाडि अलिकति तातो तातो अपडेट रहेको छ। यो चाहिँ मंगलबारको प्रत्यक्ष प्रसारणको लागि चाहिँ तातो तातो हो, फेरि बिहिबारको पुनः प्रसारणको लागि चाहिँ थाहा भइसकेको न्युज भन्न सक्छ। रिजर्भ ब्याङ्क अफ अस्ट्रेलियाले चाहिँ ब्याज दर बढाउने निर्णय गरेको छ र आज बसेको मौद्रिक नीति सम्बन्धी बोर्डको बैठकले नगद दर क्यास रेटको लक्ष्य 25 आधार अङ्कले बढाएर 4.10% पुर्याउने निर्णय गरेको हो र यो बोर्डका सदस्यहरूको चाहिँ पछिल्ला दुई दिनदेखि बैठक बसिरहेको थियो। अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि तेलको मूल्य बढेको अवस्थापछि बसेको यो पहिलो बैठक रहेको थियो र यसको बारेमा जानकारी लिइसकेपछि अब भने कार्यक्रममा पालो भएको छ अन्तिम ब्रेक लिने। र यो अन्तिम विश्रामपछि पनि स्वागत गरेँ श्रोतावृन्द, तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम, म सुनिता पोखरेलको साथमा। र अब जाँदा जाँदै अन्तिम गीत मात्रै सुन्ने समय भयो, अघि अस्ट्रेलिया एक्सप्लेन अन्तर्गतको सोसल र कम्युनिटी हाउसिङ सम्बन्धी सामग्री राख्छु भनेको थिएँ तर केही छैन, आजको कार्यक्रममा बज्न नभ्याए पनि तपाईँले हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा गएर अस्ट्रेलिया बुझ्नुहोस् भन्ने श्रृङ्खला अन्तर्गत उक्त अङ्क सुन्न सक्नुहुन्छ। त्यसै गरेर अब त्योसँगै सम्बन्धित अब अन्य पनि रहेका छन् अस्ट्रेलियामा बसोबासलाई सहज बनाउने खालका सामग्रीहरू, रिपोर्टहरू अस्ट्रेलिया बुझ्नुहोस्का। यति भन्दै अब भने कार्यक्रममा अन्तिम प्रस्तुति स्वरूप स्वप्ना सुमन र समीर श्रेष्ठको आवाजमा जे छौ तिमी छौ भन्ने गीत यहाँहरू समक्ष छोड्दै म सुनिता पोखरेल पनि कार्यक्रमबाट बिदा लिन्छु। तर त्यतिन्जेलसम्म चाहिँ एसपिएस नेपालीको साइटमा जानुहोला, त्यसै गरेर हामीलाई सोसियल ह्यान्डलहरू फेसबुक, एक्स र इन्स्टाग्राममा पनि पाउन सक्नुहुन्छ भनेदेखि हामीलाई युट्युबमा एसपिएस साउथ एसियनमा गएर पनि साथ दिनुहोला, सब्सक्राइब गर्नुहोला, कमेन्ट गर्नुहोला र हाम्रा सामग्रीहरू सेयर गर्नुहोला भन्दै आजको कार्यक्रमबाट बिदा लिएँ। हस्त, नमस्ते।
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।